नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2082 साल माघ महिनाको 2 गते शुक्रबार, माघ कृष्ण त्रयोदशी, तदनुसार जनवरी 16 तारीक सन् 2026, नेपाल सम्बत 1146। संकटमा स्वास्थ्य बीमा कार्यक्रम शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा खबर छापेको छ। कार्यक्रमको शुरूआतमा यसै प्रसंगलाई लिँदैछौ। सेवा प्रदायक संस्थालाई भुक्तानी दिन नसक्दा स्वास्थ्य बीमा बोर्ड संकटमा पुगेको छ। अस्पतालहरूले धमाधम स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्न थालेपछि संकटमा पुगेको हो। सरकारले सेवा प्रदायक स्वास्थ्य संस्थालाई भुक्तानीका लागि रकम उपलब्ध नगराएपछि अस्पतालहरूले यो कार्यक्रम बन्द गर्न थालेका हुन्। बिहिबारदेखि महाराजगंज स्थित त्रिवी शिक्षण अस्पतालले पनि स्वास्थ्य बीमाबाट हुने सम्पूर्ण सेवा बन्द गरेको छ। यस्तै सरकार मार्फत रहेको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले हालसम्म इन्डोर सेवामा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न सकेको छैन। ओपीडी बहिरंग र फार्मेसीमा मात्र बीमा कार्यक्रम लागू गरेको गंगालाल हृदय केन्द्रलाई बोर्डले 13.5 करोड़ भुक्तानी गर्न बाँकी छ। सो केन्द्रले विपन्न कार्यक्रम अन्तर्गतको 27 करोड़ रूपियाँ सरकारसँग लिन बाँकी छ। स्वास्थ्य बीमा र विपन्न गरी 40.5 करोड़ रूपियाँ भुक्तानी हुन नसक्दा शहीद गंगालाल हृदय केन्द्रले पनि बीमा कार्यक्रम बन्द घोषणा मात्र गर्न बाँकी छ। हामीले उपचार गरेको भुक्तानी समेत सरकारबाट पाउन नसक्दा थप सेवा दिन कठिन भयो, अस्पतालका एक पदाधिकारीले नाम उल्लेख नगर्ने शर्तमा भन्नुभयो। स्वास्थ्य बीमा मार्फत लागू भएको ओपीडी र फार्मेसी सेवामा समेत बन्द गर्ने अवस्थामा पुगेका छौं। त्रिवी शिक्षण अस्पतालमा स्वास्थ्य बीमाबाट हुने सेवा बन्दबारे अस्पतालका उपनिर्देशक प्राध्यापक डाक्टर पवन चालिसेले सरकारले करोड़ौं रकम भुक्तानी नदिएपछि स्वास्थ्य बीमाबाट हुने सेवा बन्द गरेको जानकारी दिनुभयो। उपनिर्देशक प्राध्यापक डाक्टर चालिसेले भन्नुभयो, त्रिवी शिक्षण अस्पतालले दावी गरेका मध्ये 30-45% दावी खारेज गरिएपछि उपचार गर्न सक्ने स्थितिमा अस्पताल रहेन। यति मात्र होइन, त्रिवी शिक्षण अस्पतालमा बीमा बोर्डले 40 करोड़ रूपियाँ भुक्तानी गर्न बाँकी छ। संकटमा स्वास्थ्य बीमा कार्यक्रम गोर्खापत्रको अग्रपृष्ठको खबर हो यो। फूट कांग्रेसको चिन्ता चुनावको अन्नपूर्णको मुख्य खबरको शीर्षक हो यो। निर्वाचन कार्यतालिका अनुसार आउँदो माघ 6 गते मंगलबार प्रत्यक्ष तर्फका उम्मेद्वारको मनोनयन दर्ता हुन्छ। समानुपातिक तर्फ मनोनयनको सबै प्रक्रिया पूरा गरेर प्रत्यक्ष तर्फको मनोनयन दर्ता हुनेछ। तर यही बेला मुलुकको पुरानो र ठूलो दल कांग्रेस विभाजित भएको छ। पार्टी सभापति शेरबहादुर देउवा र विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा पक्षले निर्वाचन आयोगमा आधिकारिकताको दावी पेश गरेका छन्। कांग्रेस आधिकारिकताको विवाद टुंग्याउन आयोगलाई त्यति सजिलो छैन। चित्त नबुझ्ने पक्ष अदालत जाने बाटो पनि छँदैछ। फेरि 49 दिनमा चुनाव गर्नुपर्नेछ। त्यसै कारण यो लड़ाईले कतै निर्वाचन नै प्रभावित हुने होइन भन्ने प्रश्न उठेको छ। फूट कांग्रेसको चिन्ता चुनावको अन्नपूर्णको मुख्य समाचारको शीर्षक हो यो। कांग्रेसमा आधिकारिकता कसरी अघि बढ़छ प्रक्रिया शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा समाचार बनाएको छ। विशेष महाधिवेशनले निर्वाचित गरे अनुसार दलका पदाधिकारी अध्यावधिक गर्न माग गर्दै नेपाली कांग्रेसका नवनिर्वाचित पदाधिकारीले निर्वाचन आयोगलाई सूचित गरेका छन्। राजनैतिक दल सम्बन्धी ऐनको दफा 51 बमोजिमको प्रक्रिया अघि बढ़ाउन गगन कुमार थापा नेतृत्व पदाधिकारी हिजो निर्वाचन आयोग पुग्नु भएको हो। नवनिर्वाचित सभापति थापा सहितका पदाधिकारी कानून व्यवसायी समेत लिएर आयोग पुग्नु भएको थियो। आयोग पदाधिकारीलाई विशेष महाधिवेशनसँग सम्बन्धित सम्पूर्ण कागजात हस्तान्तरण गरिएको छ। कागजात हस्तान्तरणका क्रममा सभापति थापाले विधानको दफा सत्रको अनिवार्य व्यवस्था बमोजिम विशेष महाधिवेशन गरिएको सोही अनुसार पदाधिकारी अध्यावधिकका लागि आग्रह गर्नुभएको हो। कांग्रेसको विधानको दफा सत्रले 40% सदस्यहरूको हस्ताक्षरमा विशेष महाधिवेशन बोलाउन सकिने व्यवस्था गरेको छ। निर्वाचनको मनोनयन निकै नजिक आइरहेकाले अध्यावधिक प्रक्रिया चाँडो अघि बढ़ाइदिन पनि सभापति थापाले आग्रह गर्नुभएको छ। दुवै पक्ष आफ्नै रणनीतिमा उपशीर्षकमा गोर्खापत्र लेख्छ, नेपाली कांग्रेसका दुवै पक्षले आधिकारिकताका सन्दर्भमा आफ्नै रणनीतिक संवाद आरम्भ गरेका छन्। कांग्रेस सभापति शेरबहादुर देउवा पक्षले कानूनविदसँग संवाद गरेको हो। कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन कुमार थापा पक्षले निर्वाचन आयोग पुगेर आधिकारिकता प्रदान गर्न निवेदन दिएको छ। कांग्रेसका दुवै पक्ष पार्टी झण्डा निर्वाचन चिन्ह सहित आधिकारिक पक्ष कायम गर्न औपचारिक परामर्शमा जुटेका हुन्। दुवै पक्ष आफ्नै रणनीतिमा उपशीर्षक दिँदै कांग्रेसमा आधिकारिकता कसरी अघि बढ़छ प्रक्रिया शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा खबर छापेको छ। यता नेता कार्यकर्तालाई घर फर्कन शेखरको आह्वान शीर्षकमा नागरिकले अग्रपृष्ठमा समाचार बनाएको छ। नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले पार्टीका सबै पक्षलाई घर फर्कन आह्वान गर्नुभएको छ। पार्टी विधानको धारा 17(2) व्यवस्थामा टेकेर आयोजना गरिएको विशेष महाधिवेशनबाट नयाँ कार्य समिति चयनसँगै कांग्रेस विभाजित भएपछि कोइरालाले हिजो विज्ञप्ति मार्फत सबैलाई मूल घरमा फर्कन अपील गर्नुभएको हो। नेता कार्यकर्तालाई घर फर्कन शेखरको आह्वान नागरिकको अग्रपृष्ठमा समाचार छ। सन्दर्भ भूकम्प सुरक्षा दिवस, भूकम्प सम्झना भन्दा बिर्सना धेरै, गोर्खापत्रले अग्रपृष्ठमा समाचार बनाएको छ। भूकम्पले दिएको पीड़ा बिर्सने बानी नहट्दा भूकम्पको जोखिम नेपाली नागरिकका लागि 9 दिनमा नौलो, 20 दिनमा बिर्सियो उखान जस्तै बनेको छ, जसले गर्दा भविष्यमा भूकम्पले ल्याउने जोखिम नेपालमा थप बढ़दै गएको छ। युरोपमा हालै भएको अध्ययन अनुसार सन् 2025 विश्वमा 5 म्याग्निच्युड माथिका 2129 भूकम्प गएका छन्। ती भूकम्पमा परेर 6,295 जनाको मृत्यु भएको छ, करिब 12,000 मानिस घाइते भएका छन्। सबैभन्दा बढ़ी म्यानमारमा 3,815 जना, अफगानिस्तानमा 2,205 जना र चीनमा 134 जनाको भूकम्पमा परेर मृत्यु भएको अध्ययनले देखाएको छ। नेपालमा भने 4 भन्दा माथि र 5 म्याग्निच्युड भन्दा कमका भूकम्प बढ़ी गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। 5 भन्दा माथिको भूकम्प जोखिमयुक्त हुने गर्छ। गत वैशाखदेखि माघ 1 गतेसम्म त्यस्ता 34 भूकम्प गएका छन्। नेपाल भूकम्पीय जोखिमको दृष्टिकोणले विश्वको 11 स्थानमा छ, तर अन्यत्र हुने भूकम्पको जोखिम भन्दा नेपाल जस्तो पहाड़ी मुलुकमा आउने भूकम्पले पुर्याउने क्षति अत्याधिक रहने वरिष्ठ भूकम्पविद डाक्टर लोक विजय अधिकारी बताउनुहुन्छ। जनस्तरसम्म भूकम्पको सचेतना बारम्बार पुर्याइरहन र भूकम्प प्रतिरोधी संरचना निर्माणमा बलियो पहल हुन नसक्दा पनि क्षति स्तर भविष्यमा बढ़ने अनुमान उहाँले गर्नुभएको छ। सन्दर्भ भूकम्प सुरक्षा दिवस, भूकम्प सम्झना भन्दा बिर्सना धेरै, गोर्खापत्रको अग्रपृष्ठको समाचार हो यो। राजस्व असुली वृद्धि दर 2.46% शीर्षकमा कारोबारले अग्रपृष्ठमा खबर बनाएको छ। चालू आर्थिक वर्षको आधा समय अर्थात छ महिना सकिदा राजस्व असुली 2.46% मात्र बढ़ेको छ। अर्थ मन्त्रालयका अनुसार पुष मसान्तसम्ममा 5.81 अर्ब रूपियाँ राजस्व उठेको छ। गत आर्थिक वर्षको पुषसम्ममा 5.67 अर्ब रूपियाँ राजस्व असुली भएको थियो। चालू आर्थिक वर्षमा गत वर्षभन्दा 14 अर्ब रूपियाँ मात्र धेरै राजस्व उठेको छ। यो गत वर्षको तुलनामा 2.46% वृद्धि हो। सरकारले यो वर्ष 19.64 अर्बको बजेट ल्याएको थियो। त्यसमा 14.80 अर्ब रूपियाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ। यो वर्ष आधा समय सकिदा वार्षिक लक्ष्यको 39.25% मात्र राजस्व संकलन भएको छ। राजस्व असुली वृद्धि दर 2.46% कारोबारको अग्रपृष्ठको समाचार हो यो। बिजुली खरिद बिक्री गर्न खुल्ला पहुँच सम्बन्धी निर्देशिका विद्युत व्यापारमा प्राधिकरणको एकाधिकार तोडिएला शीर्षकमा कान्तिपुरले अर्थपृष्ठमा समाचार बनाएको छ। विद्युत नियमन आयोगले विद्युत प्रसारण तथा वितरणमा खुल्ला पहुँच सम्बन्धी निर्देशिका 2082 जारी गरेको छ। यससँगै विद्युत प्रसारण र वितरणमा रहेको नेपाल विद्युत प्राधिकरणको एकाधिकार तोडिने भएको हो। विद्युत नियमन आयोग ऐन 2074 दफा 14 प्रतिस्पर्धा कायम गर्ने तथा उपभोक्ताको हित संरक्षण गर्ने उल्लेख छ। दफा 14 यमा विद्युतीय प्रणालीमा खुल्ला पहुँचको व्यवस्था गर्ने उल्लेख छ। सोही अनुरूप निर्देशिका जारी गरिएको आयोगले जनाएको छ। बिजुली खरिद बिक्री गर्न खुल्ला पहुँच सम्बन्धी निर्देशिका विद्युत व्यापारमा प्राधिकरणको एकाधिकार तोडिएला शीर्षकमा कान्तिपुरले अर्थपृष्ठमा खबर बनाएको छ। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
फाइबर इन्टरनेट नेपाल टेलिकमको प्याक, इन्टरनेट टिभी टेलिफोन डेटा एकैसाथ,
घरमा टिभी हेर्नुहोस् या इन्टरनेट चलाउनुहोस्, फोन गर्नुहोस्, डेटा चलाउनुहोस् सजिलो छ एकैसाथ।
फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा, नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ चढान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
निर्वाचन प्रहरीमा देखिएन अपेक्षित आकर्षण, माग अनुसार दरखास्त नपरेपछि विभिन्न जिल्लामा म्याद थप, नयाँ पत्रिकाको खबर हो यो। प्रहरीले 11 माघदेखि तालिम शुरू गर्ने तयारी गरेको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी अन्तर्गत छनौट हुनेको तालिम छुट्टा छुट्टै हुनेछ र उनीहरूको पोशाक पनि फरक रहनेछ। नेपाल प्रहरी मार्फत भर्ना हुने म्यादी निर्वाचन प्रहरीलाई प्रत्यक्ष रूपमा मतदान केन्द्र बुथमा खटाइनेछ भने सशस्त्र प्रहरी मार्फत भर्ना हुनेलाई बाहिरी गस्ती तथा कार्यालय सहयोगका कार्यमा परिचालन गर्ने तयारी गरिएको छ। कास्कीमा 2303 निर्वाचन प्रहरी माग गरिएकोमा हिजो बेलुकासम्म 2000 भन्दा कम मात्र आवेदन परेको छ। पहाड़ी जिल्लामा युवाको संख्या कम हुनु पनि आवेदन न्यून हुनुको कारण मानिएको छ। निर्वाचनका लागि भर्ना गरिने निर्वाचन प्रहरीमा सर्वसाधारणको आकर्षण अपेक्षाकृत कम देखिएको छ। माघभन्दा कम दरखास्त परेपछि विभिन्न जिल्लामा आवेदन दिने म्याद 2 दिन थप गरिएको छ। 1,49,090 पदका लागि निर्वाचन प्रहरी माग गरिए पनि हिजोसम्म करिब 2,00,000 आवेदन मात्रै परेको नेपाल प्रहरीले जनाएको छ। निर्वाचन प्रहरीमा देखिएन अपेक्षित आकर्षण, माग अनुसार दरखास्त नपरेपछि विभिन्न जिल्लामा म्याद थप, नयाँ पत्रिकाले अग्रपृष्ठमा खबर छापेको छ। 2108 बाल बालिकाको संख्या 22% शीर्षकमा नागरिकले खबर बनाएको छ। नेपालमा बाल बालिकाको संख्या घट्दै गएको छ। बढ़दो महंगाई, कम कमाई र महँगो शिक्षा तथा स्वास्थ्यले नेपालमा अभिभावकले बाल बालिका कम जन्माउने भएका कारण केही दशक यता बाल बालिकाको संख्यामा कमी आएको हो। राष्ट्रिय जनगणना 2078 सालको प्रतिवेदन अनुसार हाल नेपालमा बाल बालिकाको हिस्सा कुल जनसंख्याको 34% मात्र छ, अर्थात कुल जनसंख्यामा बाल बालिकाको संख्या 98,69,583 मात्र रहेको सरकारी तथ्याङ्कले उजागर गरेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक विनोद शरण आचार्यले प्रस्तुत गर्नुभएको नेपालमा बाल बालिकाको अवस्थाबारे प्रतिवेदन नतिजाले अबको 30 वर्षसम्म अर्थात 2108 सालसम्म बाल बालिकाको संख्या घटेर 22% मात्र सीमित हुने प्रक्षेपण समेत गरेको छ। 2108 बाल बालिकाको संख्या 22% नागरिकले अग्रपृष्ठमा खबर छापेको छ। र 2.5 वर्षदेखि भूकम्प पीड़ित टीनकै टहरामा शीर्षकमा अन्नपूर्णले समाचार बनाएको छ। 154 जनाको ज्यान जाने गरेर 2.5 वर्ष अघि जाजरकोटको रामी डाँडालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले घरवास विहीन भएका पीड़ित हालसम्म टीनको टहरामै बस्न बाध्य छन्। पुननिर्माणले गति लिन नसक्दा पीड़ित 2 वर्षदेखि त्रिपाल र टीनले बनाइएका अस्थायी टहरामा गुजारा चलाउन बाध्य भएका हुन्। 2.5 वर्षदेखि भूकम्प पीड़ित टीनकै टहरामा अन्नपूर्णको भित्री पृष्ठको खबर हो यो। पत्र पत्रिकाले छापेका यिनै प्रसंगसँगै कार्यक्रम अखबारबाट विदा हुन्छौं। प्रविधिमा शंकर भण्डारीलाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर्संवाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।